أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا ونبينا أبي القاسم محمد وآله الطيبين الطاهرين المعصومين ولعنة الله على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين أما بعد فقد قال الله تعالى في كتابه المبين وهو أصدق القائلين وقوله الحق بسم الله الرحمن الرحيم فلولا نفر من كل فرقة منهم طائفة ليتفقهوا في الدين ولينذروا قومهم إذا رجعوا إليهم لعلهم يحذرون صلوات بھیجیے محمد علی محمد پر آپ سے درخواست کروں گا اپنے تمام مرحومین کے لیے بانیان مجلس کے مرحومین اور تمام شہداء ملت کو شامل کر کے ایک سورہ فاتحہ پڑھ کر بخش دیجیے گا بسم اللہ الرحمن الرحیم. اب گزشتہ شب مجلس بھی طولانی ہو گئی تھی اور مطلب بھی میں پورا جو بیان کرنا چاہتا تھا وہ نہیں پہنچا سکا تھا وہاں تک, تو آج انشاءاللہ بغیر کسی تمہید کے برسرے مطلب آتے ہیں. جہاں کل بات کو چھوڑا تھا وہیں سے شروع کرتے ہیں, کیونکہ مسئلہ یہ ہوتا ہے کہ وہ میٹر ہوتا ہے بہت سارا لیکن وہ بات سے بات نکلتی چلی جاتی ہے تو پھر وہ رہ جاتا ہے. مجھے خود بھی خیال ہوتا ہے کہ مجلسیں نو ہیں اور زندگی رہی تو انشاءاللہ جو زیادہ سے زیادہ آپ تک پہنچایا جا سکتا ہے میٹر. وہ دو باتیں کل میں نے کی تھیں یاد رکھنے کی جو آج مجھے کرنی ہے. ایک میں نے بتایا تھا کہ ایک جگہ تقلید نہیں بھی کرنا ہے, تقلید کسی کی نہیں کرنا, وہ مقام کون سا ہے اور ایک جگہ تقلید کرنا ہے مقام, اس پہ آج تفصیل سے بات کریں گے. لیکن پہلے وہیں سے جہاں چھوڑا تھا, ہم بتا رہے تھے آپ کی خدمت میں کہ پیغمبر ختم مرتبہ صلی اللہ علیہ وآلہ وسلم نے خود اپنے یاد دائرے میں معصوم کو نہیں غیر معصومین کو, اب دیکھیے بلانے والا کون ہے, جناب اسد ابن زرارہ خزرجی. ایک منٹ بس مجھے چاہیے, یہ وہ چھ افراد میں سے جو انہوں نے پہلے اسلام قبول کیا, یہ سب سے تشریف لائے تھے واپس چلے گئے. اسد ابن زرارہ کتابوں کے عالم ہیں, یعنی جو کتابیں گزر چکے اس کا علم رکھتے ہیں, ایسا نہیں کہ عالم نہیں ہے, لیکن اسلام کے متعلق تو جزی معلومات ہیں نا, ابتدائی معلومات ہیں, اسلام قبول کر لیا. اس لیے اسد ابن زرارہ نے خط بھیجا حضور کی خدمت میں, درخواست کی کہ کوئی عالم بھیج دیجیے جو قرآن کی تعلیم بھی دے, نماز بھی پڑھائے اور دین کی تعلیم بھی دے, کیونکہ لوگ مجھ سے سوال کرتے ہیں, میں ایک حد تک جواب دے سکتا ہوں, آگے تو جواب نہیں دے سکتا نا. جیسے میں آپ کے سامنے اپنی عاجزی کا اظہار کرتا رہتا ہوں کہ بھائی ہر سوال کا جواب میرے پاس تھوڑی ہے, میں فقہا کے پیروں کی خاک ہوں, فقی تھوڑی ہوں, مجھے بھی وہیں سے پوچھنا پڑتا ہے نا باتیں جا کے, اور کوئی مسئلہ ہے تو میں وہیں سے رجوع کرتا ہوں, مجھے معلوم ہے کہاں سے رجوع کرنا ہے, ٹھیک ہے نا. تو اسد ابن زرارہ نے کہا کہ میری ایک اسٹرینتھ ہے, میں اس سے آگے نہیں جا سکتا. حالانکہ اسد ابن زرارہ کتنے بڑے عالم, اب میں آپ کو بتاؤں, ابھی انہوں نے قرآن کی وہ آیات نہیں پڑھی, لیکن جب آپ نے حضور کو دعوت دی تھی نا ہجرت کی کہ آپ تشریف لائیں, وفد کے ساتھ گئے تھے اور کہا تھا کہ آپ تشریف لائیں, تو حضور نے اپنے سارے چچا جتنے تھے ان کو بلا لیا تھا, تو جناب عباس ابن عبد المطلب اور جناب حمزہ ابن عبد المطلب نے بڑھ بڑھ کر ان سے باتیں کی تھی اسد ابن زرارہ سے, کہ دیکھو یاد رکھو, یہ نہ سمجھنا کہ ہم اپنے بھتیجے کی حفاظت نہیں کر سکتے, اب بھی ہم میں اتنی طاقت ہے کہ پورا مکہ مل کے بنی ہاشم سے لڑ نہیں سکتا اور کوئی اس کو کوئی زخم نہیں پہنچا سکتا جب تک ہم میں سے ایک بھی موجود ہے. تو یہ سوچ لو کہ اگر تم یثرب لے جانے کی بات کرو تو سوچ لو, ایسا نہ ہو کہ عہد و پیمان نہ نبھا سکو اور ہمارے بھتیجے کا دفاع نہ کر سکو, پیغمبر کا دفاع نہ کر سکو. تو اسد ابن زرارہ کھڑے ہوئے تھے اپنے تلوار کے سہارے سے. اب علم کی بات بتا رہا ہوں, ابھی پڑھا تھوڑی میں نے سورہ بقرہ وغیرہ بھی کہاں نہ, لیکن علم تھا سارے واقعات کا. فوراً مثال کس کی تھی, بنی اسرائیل کی تاریخ میں اسد ابن زرارہ کھڑے ہوئے اور کہتے ہیں کہ اے عبد المطلب کے بیٹو, کیا تم نے ہمیں بنی اسرائیل سمجھا ہے, کہ جب موسیٰ نے ان سے کہا تھا کہ آؤ دشمن سے لڑنا ہے تو انہوں نے جواب دیا تھا کہ آپ اور آپ کا اللہ جا کے لڑے, ہم کیوں لڑنے, ہم وہ بڑی اسرائیل نہیں ہیں جو یہ جواب دیں, ہم اپنی جانوں پر کھیل جائیں گے, ہمارے بچے جب تک, ہم جب تک زندہ ہیں, جب تک اہل و عیال زندہ ہیں, ہم پیغمبر ختم مرتبت کا دفاع کریں گے. تو اتنا علم تھا نا, حوالے دیے تاریخ, علم تھا تو حوالے دیے, لیکن بھائی ایک حد تک علم تھا, اسلام کا اتنا علم نہیں تھا, لہذا خط بھیجا, درخواست کی کہ حضور کسی عالم کو بھیجیے کہ جو لوگ سوال کرتے ہیں, میرے پاس اب سوالوں کے جواب نہیں ہے. تو کتنا بڑا انسان ہے, ایک تو اس نے سبق دے دیا کہ بھائی پی ایچ ڈی ہونا اور بات ہے, کسی بھی سبجیکٹ میں پی ایچ ڈی ایک سبجیکٹ میں ہوگا نا بھائی, ہر چیز میں تو اس کی رائے نہیں چلے گی, ایک میں ہوگا چلو دو میں کر لے گا پی ایچ ڈی, تین میں کر لے گا بھائی, چار میں کر لے گا اگر نابغا ہوگا تب, ورنہ ایک دو سے زیادہ کہاں آگے گاڑی بڑھے گی. ارے بھائی ڈاکٹر تو اپنی فیلڈ کا ڈاکٹر ہے نا, हर जगह थोड़ी उसकी टांग अड़ाई जाएगी। साहेबुर राय हो गया, पीएचडी किसे कहते हैं? अब मैं आपको तशरीह कर दूं, यही पहली बात तो यही समझा दूं आपको तमीज में, साहेबुर राय और साहेबुर राय दोनों ठीक है। साहेबुर राय यानी जो बिल्कुल ठीक राय देता हो, भाई ये इसकी बात सुनो, ये सलवात इनायत फरमाइएगा। अब बेदार रहिएगा, आज जो मतलब आपको देने जा रहे हैं इंशाल्लाह कल की कसर सारी निकाल देंगे, हम चाहेंगे एक घंटे में दो घंटे का कोशिश करेंगे आपको मैटर देने, ठीक है। अब आइए, साहेबुर राय बता दिया मैंने आपको, ये साहेबुर राय यानी भाई ये अच्छी राय रखता है, ठीक राय देगा, ठीक मशवरा देगा। एक है साहेबुर राय, साहेबुर राय भी ठीक है, यानी ये इतना पढ़ चुका है इस फील्ड में कि अब ये साहेबुर राय अपनी एक अलग राय रखता है, इसे कहते हैं इज्तिहाद। इसी को क्या कहते हैं? साहेबुर राय होने को कहते हैं मुज्तहिद। पीएचडी इंग्लिश का लफ्ज है वो आप मान लेते हो, मैं अरबी का लफ्ज लूं मुज्तहिद तो उस पर लड़ने लगते हो, और खुदा के बंदो पीएचडी किसे कहते हैं? पीएचडी का मतलब ये होता है कि साहेबुर राय यानी जिस सब्जेक्ट पे उसने पीएचडी की है वो अथॉरिटी है, वो जो भी कहे भाई गलत भी कहे भाई कोई बात नहीं, है तो पीएचडी ना अपने सब्जेक्ट में, इसने पीएचडी की है तो जिस सब्जेक्ट में जो पीएचडी कर रहा है सिर्फ इस्तिलाह का फर्क है, इंग्लिश की इस्तिलाह अलग है, अरबी की अलग है, उर्दू में उसे वही एक ही बात है, वही डॉक्टरेट है, वही मुज्तहिद है। डॉक्टरेट का मतलब क्या है? साहेबुर राय अपनी राय रखता है भाई, वो हर चीज में अगर उसने किसी सब्जेक्ट उर्दू में फिर उर्दू के शोबे बल्कि शख्सियतों में पीएचडी, मतलब मीर अनीस में पीएचडी, अल्लामा इकबाल में पीएचडी, जोश मलियाबादी में पीएचडी है भाई, तो भाई जोश में पीएचडी है ना, इस्लाम में तो पीएचडी नहीं है, ऐसा तो नहीं है ना, तो जो जिस चीज का पीएचडी होगा उसी में राय देगा ना भाई, जिस मजून का, तो खुदा के बंदो इसी को तो इज्तिहाद कहते हैं। जब हर मैदान में आपको साहेबुर राय और साहेबुर राय दोनों की जरूरत है कि भाई इस मजून में अगर किसी से मदद देनी है तो भाई ये साहेबुर राय है से पूछो, ये अपनी फील्ड का पीएचडी है, डॉक्टर है तो पीएचडी इंग्लिश की इस्तिलाह है और वो अरबी की इस्तिलाह है। मुज्तहिद भी वही होता है जो एक मकाम पे पहुंच के साहेबुर राय हो जाता है, यानी इज्तिहाद के दर्जे पे पहुंच जाता है, अपनी राय रखता है। अब हर मामले में तो उसको ढूंढो आप जो स्पेशलिस्ट हो, और जब दीन का मामला आ जाए तो, और आपको पता है कि ये दीन का साहेबुर राय कितने बड़ा होता है, वो एक एक सब्जेक्ट में पीएचडी कर रहा है, हर सब्जेक्ट मोहताज है हलाल और हराम का, है कि नहीं है? है ना, हर सब्जेक्ट दुनिया का हर मजमून एक मकाम आएगा जहां आपको जरूरत पड़ेगी कि भाई ये जायज है या ना जायज, ये हलाल है कि हराम, ये काम करूं कि ना करूं, चाहे वो मेडिकल साइंस हो, डॉक्टर आके एक मकाम पे पूछते हैं हमसे मसले, हम फुकहा के हवाले करते हैं, भाई ये मसला आ गया आप क्या करें, ये करना सही है या नहीं, गलत है या सही है, पोस्टमार्टम करें या ना करें, कब्र खोदे या ना खोदे, आगे हलाल हराम के नहीं आया। तो दीन का मुज्तहिद कौन होता है? कि जो हर शोबे में साहेबुर राय होता है भाई, यानी उसका काम यह है कि आप जिस शोबे में भी हैं उस शोबे में हलाल और हराम आपको बताए, हुदूद बताए कि कहां तक करना है कहां तक नहीं करना, क्या करना है क्या नहीं करना, यह उसकी जिम्मेदारी है कि आपको मुश्किल से निकाले। इसलिए वो मुज्तहिद कितना बड़ा हुआ और उसकी जरूरत कितनी हुई कि जिंदगी के हर शोबे में दीन की जरूरत है कि नहीं है, है ना, कि अल्लाह रसूल का हुक्म इसमें क्या है, अल्लाह क्या फरमाता है, रसूल क्या कह रहा है, अगर नहीं है कोई हुक्म तो कौन निकाल के देगा? वही निकाल के देगा ना जिसके पास ये सारे उलूम होंगे, वो आपको इस मुश्किल से निकालेगा, उसी को कहते हैं मुज्तहिद। सलावात भेजिए मोहम्मद आले मोहम्मद पर जी। सुबह शाम मसले पेश आते नहीं आते, निकाह के मसले, तलाक के मसले, अब अपने फायदे के लिए भी बताऊंगा क्या क्या होता है। खुद ही जब दो नंबर मौलवी के पास जाने का तुम्हें शौक है कि पैसा लेगा मेरी मर्जी का निकाह पढ़ाएगा, पैसा लेगा मेरी मर्जी की तलाक पढ़ा देगा, तो जाओ खुद ही तुम्हें कूदने का शौक है, जाओ अभी बता देंगे कुरान और हदीस उनके बारे में क्या कहती है, लोगों के बारे में भी और उन मुल्लाओं के बारे में भी, उन उलमा के बारे में भी, उन फुकहा के बारे में, दोनों का बता देंगे। लेकिन अब ये बता दें, आपको पता चल गया कि असद इब्ने ज़रारा है लेकिन इतनी अक्ल है समझ बूझ है कि भाई इस्लाम के मामले में मैं आलिम थोड़ी हूँ, अभी तो मैं इस्लाम ले आया हूँ, अभी तो मुसलमान बनाऊ, हमारे बकौल मुहावरे के जुमा जुमा आठ के दिन तो हुए मुझे इस्लाम लाए हुए, लिहाजा दरखास्त की कोई आलिम भेजिए, ये नहीं कहा कि आप आइए, ये कहा जानते हैं हुजूर थोड़ी तशरीफ लाएंगे, किसी आलिम को भेजिए, इतना वो भी जानते हैं। और फिर हुजूर अगर ये जवाब देते कि भाई आलिम क्यों भेजूं जब मैं बैठा हूं तो, है भाई 1400 साल बाद तो लोग पैदा हो गए, हम तो मासूम की तकलीद में हैं, और 1400 साल पहले मासूम खुद थे दरमियान में। तो कहते तुम कौन होते हो, आलिम बुलाने वाले मैं बैठा हूं ना भाई। लेकिन नहीं, अल्लाह का रसूल पहले मरहले में बता रहा है कि अगर किसी जवान में भी सलाहियत है तो बुजुर्गों पर उसे तरजीह दूंगा। तो मुसअब इब्ने उमैर रजी अल्लाह तआला अन्हु जवान है, लेकिन हुजूर ने सलाहियतें देख ली कि गुफ्तगु भी अच्छी करता है, हिफ्ज भी जल्दी करता है, अहकाम भी जल्दी याद करता है। मासूम की तो बात ही नहीं कर रहा, मासूमी से कोई मुकायसा मुकाबला नहीं है। जरवज गए जनाब मुसअब इब्ने उमैर का। ये ना समझिएगा कि भाई मौला कायनात का इमाम हसन का इमाम, वो खुदा के बंदो, वो इल्मे लदुन्नी के हामिल हैं, उनका और रसूल का रिश्ता और है। यहाँ अली को थोड़ी भेज रहा है, यहाँ बताना है कि रिसालत और इमामत का काम शख्सियतों को उभारना है, कुचलना नहीं है। शख्सियतों को कुचलते नहीं, शख्सियतों को उभार रहे हैं कि अगर उसमें सलाहियत उसे भेजा, आलिम की हैसियत से जाओ यसरब में, जो इस्लाम कबूल कर रहे हैं उनको नमाज की तालीम दो, उनको कुरान की तालीम दो, जमात कायम करो, उन्हें दीन के अहकाम बताओ, और फिक्र मत करो, परेशान मत हो। अगर किसी मसले में तुम हैरान हो जाओ कि जवाब नहीं, कोई बात नहीं, हम हैं ना, हम बैठे हैं, हमसे रुजू करना। लेकिन जाओ एतिमाद दिया शख्सियत को, जाओ तबलीग करो मुआशरे में। तो हुजूर अपने सामने तो भेज रहे आलिम बना बना के लोगों को, क्यों पढ़ा रहे, इसलिए तो पढ़ा रहे हैं। अब उधर गफारी के जब नंबर पहुंचेगा तो बताऊंगा कितने बड़े आलिम अबुल असद, दोली तक तुम्हें आया नहीं। अभी तो मैंने आपको एक मिसाल दे दी, जनाब मुसअब इब्ने उमैर जैसे जनाब जाफर तियार को भेजा हबशा, सरदार बना कि क्यों हुजूर जानते हैं कि आलिम की जरूरत है भाई, हर जगह हुजूर बनफ्स नफीस थोड़ी तशरीफ ले जाएंगे, लिहाजा बनाया जाता है किसको, उलमा को। क्यों, ताकि मुआशरे की जरूरियात को पूरा कर सके। अब सुनिए, वो बात में करता हूं तकलीद, कहा नहीं करना, कहा करना वो बाद में, लेकिन पहले एक बात सुनिए। एक सलवात भेजिए मोहम्मद आले मोहम्मद, बेटा बेटा वो बन रहा है ना, यार अल्लाह मेरे बच्चे, पता है क्या मैं डिस्टर्ब होता हूँ, मैं डिस्टर्ब, वो बन रहा है ना, ले लेना उससे सीडी वगैरह। सलवात भेजिए मोहम्मद आले मोहम्मद पर। इतना सही काम था उनका, एक और सलवात इनायत फरमा दीजिए मोहम्मद आले मोहम्मद। बेटा आप आ जाओ, आओ बेटा, मेरे बच्चों आपको बुला रहा हूँ, बच्चों मत घबराओ, आ गया, मुझे अच्छा लगता है आप लोग आगे बैठते, आओ आओ बेटा, शाबाश, आ गया, इधर बैठो, छुप के थोड़ी बैठ, यार अल्लाह बेटा आप ही लोगों के लिए मैं मजलिस पढ़ रहा हूँ। अब मुझे गर्दन घुमा के देखता हूँ, दर्द हो जाता है कि कहाँ कहाँ बच्चे बच्चे करीब बैठे, मुझे अच्छा लगता है। बोलो नवाज से एक बार और सलवात इनायत फरमाइए मोहम्मद आले मोहम्मद, आइए। हाँ ये बच्चे आए मजलिस सुनना है, मुझे मालूम है ना, जब आए सुने तो सामने बैठो, पीछे क्यों बैठना है, आगे बैठे बेटा, आपके लिए पढ़ा। अब आइए एक रिवायत पढ़ दो, फिर उस मकसद तक ले जाता हूँ आपको। इमाम जाफर सादिक अलैहिस्सलाम के शागिर्द, बड़ा मशहूर नाम है, इब्ने अबी याफूर के नाम से आता है, लेकिन पूरा नाम है अब्दुल्ला इब्ने अबी याफूर, साहबी है, दूर रहते किसी और इलाके में, खुदिस्तान वगैरह में कहीं रहते, मुख्तलिफ इलाकों में मौला भेजते थे उन्हें। तो एक रोज़ आए खिदमत में हाजिर के, मौला वो रोज़ाना लोग नए नए सवाल लेकर आते हैं, मैं हर रोज़ आपकी खिदमत में हाजिर नहीं हो सकता, हर रोज़ मैं आपकी खिदमत में हाजिर नहीं हो सकता, और हर सवाल का जवाब भी नहीं है मेरे पास, मैं क्या करूँ फिर। अब देखिए इमाम का जवाब सुनिए, और मैंने आज कर दिया कि जो रिवायतें पढ़ता हूँ ना, अब आजकल मुझे बड़ा आसान है, लोग तो पता नहीं किस किस मकसद के लिए मोबाइल इस्तेमाल करते हैं। मैंने एक काम सीख लिया अपने बच्चों से, तो जनाब मैं उन सफ़ों की फ़ौरन तस्वीर ले लेता हूँ, अब वो किताबें अपने साथ जेब में रख के घूमता हूँ, अब वो हवाले क्या करता हूँ, मेरी जेब में रहते हैं, अगर कोई ज़्यादा जुगादरी बनेगा तो वो तो हवाला बाद में लेगा, पहले मैं उसे दिखा दूंगा किताब का सवा, ये देख जहाँ से पढ़ रहा हूँ, ये देख मैं तो सही पढ़ रहा हूँ, अब तू बता मैं तो पढ़ के पढ़ रहा हूँ, तू कहाँ से गढ़ के पढ़ रहा है। तो हम गढ़ के नहीं पढ़ते भाई, पढ़ के पढ़ते हैं। सलवात भेजिए मोहम्मद आले मोहम्मद पर, सही है ना। हमेशा याद रखना गढ़ने और पढ़ने में बड़ा फर्क होता है, गढ़ना वहां पड़ता है जहां इंसान का मैटर कुछ खत्म हो जाता है और वो छिछोर बनना शुरू हो जाता है, लेकिन जो पढ़ता है उसको जरूरत नहीं पड़ती इन सहारों की, समझ गए आप। मेरा मजमा खुदा का शुक्र है, परवरदिगार का एहसान है मुझ नाचीज पर, مجھے حقیر فقیر انسان پر کہ الحمدللہ میں یہ 32واں عشرہ پڑھ رہا ہوں، مجھے تو پتہ چلا، میں سمجھ رہا تھا 30واں ہے، معلوم کہ نہیں جی 32واں ہے، قمری حساب سے یہ جو عشرہ میں پڑھ رہا ہوں یہ 32واں ہے، تو وہ میرا الحمدللہ ایک نسل پوری جوان ہو گئے، وہ بچوں کے بچے ہونے شروع ہو گئے، تو ماشاء اللہ وہ بھی سمجھدار ہونے ہیں، تو میں جب سے پڑھ رہا ہوں مجھے معلوم ہے، تو اس لیے اعتماد سے پڑھتا ہوں کہ ہر چیز ہے نا سب کے سامنے ہے، کوئی مانگے گا میرے پاس ہے، آپ اطمینان رکھیں، بے فکر، بالکل بے فکر ہو کے سنیں۔ عبداللہ ابن یافور نے سوال کیا، کتنا زبردست، مولا فرما دیتے نا ہم بتا دیں گے، جاؤ موجودے سے تم ہماری تقلید میں ہو نا، وہ تو ڈائریکٹ امام کی تقلید میں تھے بھائی، امام کے شاگرد تھے، ہماری تقلید میں نہ جاؤ، آ جائے گا جواب جب 1400 سال بعد آ جائے گا، تو امام کے سامنے تھا، تو امام فرما دیں گے جاؤ بھائی، ہم سے کیا پوچھنے آئے ہو، آ جائے گا جواب، پہنچو گھر میں جاؤ، آ جائے گا۔ دیکھیں امام نے جواب کیا دیا، وہ جواب سنیے، فما یمنعک من محمد ابن مسلم الثقفی انہ قد سمع عن ابی، کیا ہوا تم کو، کس چیز نے منع کیا تمہیں محمد ابن مسلم الثقفی سے رابطہ کرنے کے، اسے رجوع کیوں نہیں کرتے، تمہارے درمیان موجود ہے، تمہارے شہر میں موجود ہے، میرے بابا کا شاگرد جس نے میرے بابا سے حدیث سنی ہے، میرے بابا سے علم لیا ہے، کیوں نہیں جانتے، اور یہ میرے بابا کی بارگاہ میں وکانا عنده وجیہ مرضیہ، یہ محمد ابن مسلم ثقفی میرے بابا یعنی پانچویں امام کی بارگاہ میں مقبول ہے، پسندیدہ ہے، ان کے لیے وجیہ ہے، تم اس سے کیوں نہیں پوچھتے ہو، بار بار میرے پاس کیوں آتے ہو، تمہارے درمیان میں موجود ہے۔ اب امام نے بتائیے اس سے زیادہ صاف ہو سکتی ہے کوئی بات کہ رجوع کرنے کا حکم دیا کس کو، اپنے بابا کے شاگرد محمد ابن مسلم ثقفی کی طرف، کہ جب کوئی دین کا مسئلہ پیش آئے تو بار بار میرے پاس کیوں آتے ہو، تمہارے درمیان میں بیٹھا ہے نا ہمارا شاگرد، میرے بابا کا شاگرد، ہمارے علوم رکھنے والا۔ تو جو امام اپنی ظاہری حیات میں رجوع کرا رہا ہے عالم کی طرف، کیوں، تاکہ ان کو احساس رہے کہ معاشرے میں عالم کی حیثیت کیا ہے، تاکہ جب غیبت کبریٰ کا زمانہ شروع ہو تو ہمارے شیعوں کو معلوم ہونا چاہیے کہ کہاں رجوع کرنا ہے۔ اللہم صلی اللہ علیہ وسلم، جزاک اللہ۔ اب وقت آ گیا آپ کے پسندیدہ اور میرے پسندیدہ جملے کا، کہ تھوڑا تھوڑا سا آگے بڑھائیے، عنایت ہوگی آپ کی، ذرا ذرا بیٹا، خاص طور پہ جوانوں سے میں کہتا ہوں کہ آگے پیش قدمی کرو، آگے بڑھو، شاباش، تاکہ یہ گیپ نہ بچے۔ یار ماشاء اللہ، ایک بلند آواز سے سلوات بھیجتے ہوئے آگے بڑھائی، بلند آواز سے ناظرین، جزاک اللہ۔ آئیے، یہ تو میں نے کل کا تتمہ تھا، اس کو مکمل کر دیا کل کی بات، حالانکہ مکمل کہاں ہونے والی باتیں، میں بتا رہا ہوں دماغ میں نے اتنا سارا کہ ترتیب بنانی مجھے مشکل ہو رہی ہے، لیکن آئیے پہلے قرآن مجید سے ہدایت دیتے ہیں کہ کس کی تقلید کرنی ہے اور کس کی نہیں کرنی۔ وَإِذَا قِيلَ لَهُمْ تَعَالُوا إِلَى مَا أَنزَلَ اللَّهُ وَإِلَى الرَّسُولِ قَالُوا حَسْبُنَا مَا وَجَدْنَا آبَاءَنَا عَلَيْهِ مَا وَجَدْنَا عَلَيْهِ آبَاءَنَا اَوَلَوْ كَانَ آبَاؤُهُمْ لَا يَعْلَمُونَ شَيْئًا وَلَا يَهْتَدُونَ۔ اور جب ان لوگوں سے، سورہ مائدہ کی 104ویں آیت، جب ان لوگوں سے کہا جاتا ہے جو اللہ نے نازل کیا ہے اس کی طرف آؤ، یعنی کتاب کی طرف آؤ، اور اس کے رسول کی طرف آؤ جو وہ بتا رہا ہے، فَإِذَا قِيلَ لَهُمْ تَعَالَوْا إِلَى مَا أَنزَلَ اللَّهُ وَإِلَى الرَّسُولِ جو اللہ نے نازل کیا اس طرف آؤ اور رسول کی طرف آؤ، تو کیا جواب دیتے ہیں، قالوا حسبنا ہمارے لیے کافی ہے، بہت ہے، بس کیا کافی ہے، ما وجدنا علیہ آبانا جس پر ہم نے اپنے باپ دادوں کو پایا۔ یہ کیا ہے، کور کورانا تقلید، جس کا میں نے کل اشارہ کے تحت تفصیل آ گئی، اپنے باپ دادا کی تقلید میں جا رہے ہو، اولو کانا لا یعلمون، اولو کانا آباؤہم لا یعلمون شیئا ولا یہتدون، چاہے ان کے باپ دادا کچھ علم بھی نہ رکھتے ہوں، چاہے ان کو ہدایت بھی نہ ہو، کہتے کیا ہیں، ہم تو اپنے باپ دادا کے دین پر ہیں، حالانکہ باپ دادا پر بھی جھوٹا الزام لگاتے ہیں بعض دفعہ، تو باپ دادا نے وہ کیے ہی نہیں جو یہ کرتے ہیں، لیکن پھر بھی کہتے تھے باپ دادا باپ دادا باپ دادا، باپ دادا نے کب کیا تھا، یہ سارے نئے نئے نمونے جو آج کل آ گئے، باپ دادا نے کب ایسے نمونے بنانے کو کہا تھا، صلوات بھیجیے محمد آل محمد پر، وہ بیچارے باپ دادا کی روحیں بھی تڑپتی ہوں گی، کرتا خود ڈال ہم پہ دیتا ہے، یہ بھی وہ چالاک سیاست دان ہو گئے، اب بنے کیا تھا، अब्बा कहते हैं बच्चों ने किया था, बच्चे कहते हैं दादा ने किया था, दादा का काम मर गया, दादा मर गया, जान छुटिया, वो परेशान है, सारे नए वे बेदारे परेशान, दादा को कहाँ से खोद के लाए, बेटे ने कहा अब्बा ने किया, अब्बा ने किया, बेटों ने किया, बेटों ने कहा, उनका बोल दादा ने किया था, दादा कैसे बदबख्त लोग हैं, अपने मरे हुए आबाओ अजदाद की लोग इज्जत कराते हैं, वो चोर बना रहे हैं, चोर बना रहे हैं, अपने बाप दादा को चोर बना रहे हैं अपनी दौलत बचाने के लिए। ये इबरत है, इबरत, इबरत है ये। लोगों के बाप दादा बुरे हो ना तो कोशिश उनकी ये होती है कि उनको अच्छा बना के पेश करो, होता है ना, दुनिया है ना, मैं एक आम बात कर रहा हूँ, इसमें कोई अजीब बात तो नहीं कर रहा हूँ, होता है, हर किस्म के लोग होते हैं माशरे में, क्या कोशिश होती है कि नहीं इनकी अच्छाइयाँ लाओ, ढूंढ ढूंढ के लाओ, और माशरे जो लोग बैठे बोलो मेरे ऐसे थे, मेरे दादा तो ये करते थे, अच्छा बना, ये वो बदनसीब लोग हैं, बदबख्त जो अपने मरे हुए दादा पर दादा को चोर बना रहे बैठ के, क्यों मर गए भाई, उन्होंने किया था, हमने हमें नहीं पता, वो करके गए थे सारी चोरियां, ये ऐसे मलून लोग हैं। सलावात भेजिए मोहम्मद आलम मोहम्मद पर। खैर अब ये तो आ गई बात, खामा खामे आ गई बीच में, वरना इसी कुरान मजीद में बाप दादा पे फख्र करने को नहीं कहा गया? अगर बाप दादा ऐसे हैं तो उन पर फख्र करो ना। इब्राहिम ने अपने आबा अजदाद का जिक्र नहीं किया, इस्माइल ने अपने आबा अजदाद का जिक्र नहीं किया, जनाब इसहाक ने, जनाब याकूब ने, जनाब यूसुफ ने किया नहीं किया अपने आबा अजदाद का जिक्र, जनाब मूसा अलैहिस्सलाम ने, जहाँ जहाँ भी, यानी क्या मतलब, अगर बाप दादा इस काबिल हैं और उनके विरसे को संभाला हुआ है तो फख्र करना मना थोड़ी। इसी आयत के दोनों पहलू देख लीजिए आप, मना किया गया कि अगर जाहिल बाप दादा उनकी पैरवी नहीं करो, तकलीद नहीं करो, लेकिन जहां फख्र की बात आए, आप बताइए सबको अपने जाहिल बाप दादा पे फख्र करने से मना करने वाले मोहम्मद अली, जहां जहां मौका मिला क्या तारुफ कराया रसूल ने, मैं अब्दुल मुत्तलिब का बेटा हूं, मैं हाशिम का बेटा हूं, कराया नहीं कराया? अली ने अपना तारुफ कराया कि नहीं कराया? कि बरूए जमीन पे पहला नजीब उत्तरफेन हाशमी हो, हसन ने, हुसैन ने, चौथे इमाम ने, खुसानी जहरा ने, जहां जहां जिसका मौका मिला अपने बाप दादा का तारुफ कराया, क्यों? यह है काबिले फख्र तारुफ, विरासत का हिफाजत कर रहे अपने विरसे का, सही है, लेकिन जाहिल बाप दादा की तकलीद कर रहे हो, मना करा कुरान, खबरदार ऐसा ना करना, ये वो फसादी लोग करते क्यों हैं? अब आइए सुफियान इब्ने खालिद सहाबी हैं, छठे इमाम के, मैंने जल्दी से कह दिया, आप सहाबी हैं छठे इमाम के, मतलब लोगों की हालत ये है कि पहला नाम सुनते बेशुमार, हाँ अजीब जमाना आ गया हम पर भाई, जहन इतना सतही बना दिया गया कि अभी वो बात पूरी नहीं कर रहा था, पहले बेशुमार, खुदा के बंदे पूरा तो सुन ले, मैं कह रहा हूं, इसलिए मैंने जल्दी से फौरन कहा इमाम का शागिर्द, क्योंकि मुझे डर लग रहा था कि पहले ऐसा सुनते अभी नीचे से कोई लगाएगा आवाज बेशुमार, अजीब जमाना आ गया, खुदा की कसम सोचा नहीं था कि इतनी जिहालत के डेरे डाल दिए जाएंगे। सलावात भेजिए मोहम्मद आले मोहम्मद पर। बहरहाल अब बुरी तो लगती है लोगों को मेरी बातें, तो भाई लगा करें, हमें भी बुरी लगती है जब भी तो बोल रहे हैं, हमें भी जो दीन के साथ तमाशा होता है बुरा लगता है जब भी तो बोल रहे हैं, नहीं बोलेंगे तो हम गुनाहगार हो जाएंगे ना भाई, गुनाहगार हो जाएगा, और परवाह भी नहीं किसी की, सुन रहे हैं बरसों से, सुन रहे, सुनते रहेंगे, इसी तरह सुनते सुनते चले जाएंगे, लेकिन हमें मालूम है कि अल्लाह की राह में ये बेइज्जती और तोहीन भी अल्लाह इज्जत बना देता है, अल्लाह ये जमानत अल्लाह ने ली अपने बंदों की इज्जत की, बेफिक्र, ये तुम्हें गाली दे सकते हैं, बुरा भला कह सकते हैं, तमाशा बनाएंगे और क्या करेंगे, ये बेइज्जती नहीं है, अगर ये बेइज्जती होती तो हर नबी के साथ हुआ, हर पैगंबर के साथ हुआ, अल्लाह की राह में जो ये तकलीफें उठाता है अल्लाह उसको ऐसी इज्जत देता है, अबदी इज्जत, अबदी इज्जत, इसकी मिसाल मसाहिब में देंगे। चलिए आगे बढ़ते, तो उसने तशरीह पूछी, इमाम ने फरमाया, दो हिस्सों में है ये हदीस रिवायत, और मैंने अर्ज कर दिया कि अब तो मैं सफ़े की फ़ोटो ले लेता हूँ, मैंने ये काम तो मोबाइल से सीख लिया ना, फ़ोटो ले कर महफूज कर लो अपने पास, ताकि ज़्यादा कोई आ जाए फनकार तो उसको दिखा दे, मेरे पास तो ये हवाला, अब तू बता तू क्या लाएगा इसके मुकाबले में, तू लेकर आ, तो यकीन कोई गढ़ी हुई लाएगा, क्या लाएगा, पड़ी हुई तो ला नहीं सकता, गढ़ी हुई लाएगा, और आप जानते हैं आजकल माशाल्लाह गढ़ने में कैसे कैसे फनकार हैं लोग, उसमें क्योंकि उनको मालूम है, लोगों को मजा आता है, अभी बताता हूँ ना, अभी हदीस बताता हूँ, एक सलावत भेज दीजिए मोहम्मद आले मोहम्मद पर। सुन सुफियान, अपने आप को बचा के रख। फर्जंद रसूल यानी छठे इमाम फरमाते अपने शागिर्द सुफियान इब्ने खालिद, सुफियान खुद पसंदी, खुद परस्ती, लोग तुम्हारी तरफ मुतवज्जे हों, लोग तुम्हें रुजू करें, लोग तुम्हारे जिक्र करें, लोग तुम्हारी तारीफें करें, बचा के रखो इससे अपने आप को, तबाह हो जाओगे। जिसने भी ऐसा किया तबाह हो जाएगा। जो मनसब के पीछे भागा, हशम के पीछे भागा, जाह परस्त बन गया, खुद परस्त बन गया, बस मेरी शख्सियत, लोग मेरी पूजा करें, लोग मेरे हाथ चूमें, तशरीह है इसकी। तो सुफियान ने कहा फर्जंद रसूल, फिर तो हम सब तबाह हो गए, क्योंकि हम सब की ख्वाहिश ये होती है कि हमारा जिक्र किया जाए, हमारी तारीफ की जाए, और जो हमने सीखा है वो लोगों को बताएं, लोग हमारी तरफ रुजू करें। ये सब सवाल उसने किया। वो सवाल ना करता तो जवाब कैसे आता? मासूम ने कहा बैठो, जो तुम समझ रहे हो असल बात वो नहीं है, अब मैं तुम्हें समझाता हूँ कि असल बात क्या है। बैठो मेरे पास, बैठो मैं तुम्हें बताऊं। देखो याद रखो, बगैर दलील के कभी किसी के पीछे अंधी तकलीद ना करने चल पड़ना, कि किसी ने मतलब अपने इल्म का जरा सा इशार किया, आपने कहा इससे बड़ा कोई नहीं होगा, इसके पीछे चल पड़ो। कभी भी ऐसा ना करना कि बगैर दलील के जिसने अपने इल्म का इजहार किया तुम उसके पीछे चल पड़े, बिला छुए छुरा, कोई तुम्हें पता है नहीं कुछ, उसके पीछे चले जा रहे हो, उसके पीछे नहीं जा रहे हो, बल्कि लोगों को भी बुला बुला के उसके पीछे लगा रहे हो, बड़ा आलिम है भाई, बड़ा फकीह है भाई, आ जाओ इसके पीछे, आ जाओ, आ जाओ इसके पीछे। खबरदार ऐसी तकलीद ना करना, मना है। सिफात देखना, सिफात, अगर वो सिफात हो तो पीछे जाना, वो सिफात ना हो तो पीछे ना जाना। छठे इमाम फरमा रहे हैं, इमाम जाफर सादिक अलैहिस्सलाम, सलावत भेजिए मोहम्मद आले मोहम्मद, इनकी तकलीद ना करना। यानी एक सिफत बता देना कि जो जाह परस्त हो, जो अपने आगे सबको जाहिल समझता हो, इसी के पीछे ना जाना, इसकी तकलीफ ना करना। क्यों? ये अलामत ही नहीं, ये पहचान ही नहीं। सबसे पहली चीज ये होती है कि जिसकी तरफ रुजू कर रहे हैं उसमें गुरूर नहीं होगा, तकब्बुर नहीं होगा, इनकी सारी ही इनकी सारी होगी, खुद परस्ती नहीं होगी। ऐसा नहीं होगा कि अपने आगे किसी को कुछ नहीं समझता, सारे जाहिल हैं, पूरा पाकिस्तान जाहिल है, यही एक काबिल पैदा हो गया। समझ गया? कहीं भी कोई भी किसी भी जगह, मैं एक मिसाल दे रहा हूं, वो भी फर्ज कायम कर रहा हूं, फर्ज का, इसके भी जो अपने आप को अकल कुल समझे कि सारे जाहिल हैं, भाई यही एक आलिम पैदा हो गया है, खबरदार इन्हीं के पीछे ना जाना। ये जाह परस्त है। क्या है? जाह परस्त, मनसब परस्त। ये चाहता है कि लोग इसकी पूजा करें, लोग सब इसके पीछे आ जाए, मुतलकुल अनान बन जाए, जो बस ये कह दे बस, इसके आगे कुछ नहीं। का खबरदार ऐसा ना करना। इसीलिए तबाह हुए कौमें जब ऐसे उलमा के पीछे चले। फिर कहते हैं सुनो, ये बनी इसराइल की मजम्मत की गई है ना कुरान मजीद में, और इनके उलमा की भी मजम्मत की गई। बस दुआ करें, ये जो मतलब है जो अब पहुंचाने जा रहा हूँ, ये आज का हासिल है, मैं सही तरीके से आसानी से आप तक पहुंचा दूं इंशाल्लाह। दुआ करें परवरदिगार मुझे तौफीक दे। ये कीमती मतलब है जो मैं आपके हवाले कर रहा हूँ। वहाँ भी मैंने कोशिश की थी, लेकिन होता ये ना कि रटा हुआ नहीं होता, अल्फाज बदल जाते हैं वहाँ भी यहाँ भी। पहले अर्ज कर चुका हूँ कि एक ही मजमून है वहाँ का यहाँ का, लेकिन कुछ ना कुछ मतलब नए आ जाते हैं जहन में। खैर फरमाते हैं कि देखो, सवाल किया मौला, ये यहूदियों को बनी इसराइल को काहे की सजा? वो तो अपने उलमा के पीछे थे ना भाई, भाई जैसे उलमा कहते थे वैसे वो करते थे, तो उनको काहे की सजा? सजा तो उन उलमा को होनी चाहिए ना, जिनकी वो तकलीद करते थे, जिनकी तकलीद करते, सजा तो उनको होनी चाहिए, उन बेचारों को काहे की सजा करना है? बनी इसराइल की मजम्मत इसलिए है, इनको सजा इसलिए कि ये जानते थे, उन फासिको फाजिर उलमा को पहचानते थे, उनके फिस्क व फुजूर को जानते थे, उनकी बदकारियों को जानते थे, उसके बावजूद उनकी तकलीद करते थे। क्यों तकलीद करते थे? मासूम वजह बताते, इसलिए इनकी तकलीद करते थे कि लोगों की खातिर उन उलमा ने हलाल को हराम और हराम को हलाल कर दिया था, यानी लोगों की मर्जी के मुताबिक दीन ढाल देते थे। जो कल मैंने कहा था कितने लाख वाला दीन चाहिए, आज आ गई दलील। मासूम फरमाते हैं कि लोगों की, क्योंकि ये लोग चाहते थे इनकी मर्जी के मुताबिक फतवा हो, इनकी मर्जी के मुताबिक दीन हो, जैसा ये चाहते, वो उलमा क्या करते थे? इनकी मर्जी के मुताबिक दीन ढालते थे, उसकी फीस लेते थे। क्या लेते थे? फीस, जन्नत में भेजने की फीस। सलवार भेजिए मोहम्मद आले मोहम्मद पर। लाओ बेटा पानी पिलाओ। اللهم صل على محمد۔ کیا کروں آج سب میرے پاس، میرے عزیزوں اس کے سوا کچھ نہیں آپ کو دینے کو۔ میں لوگوں سے کہتا ہوں دو چار آوازیں ہیں برداشت کر لو، بجھٹ سے خاموش ہو جائیں گی، پھر بے فکر ہو جانا، کوئی تمہیں روکنے ٹوکنے والا نہیں ہوگا، جو چاہے کر لینا۔ ابھی دو چار آوازیں ہیں جو بیچاری سنائی دے جاتی ہیں سناٹے میں، کہیں نہ کہیں ان کی گونج آ جاتی ہے، سن لیا کرو۔ سننے میں تو کوئی حرج نہیں، عمل کرنا نہ کرنا آپ کے پاس ہاتھ میں۔ ایک صلوات عنایت فرمائیے محمد آل محمد پر۔ آئیے فرماتے ہیں، اس لیے یہ لوگ بھی بڑے چالاک تھے، لوگ اتنے سادے نہیں کہ قیامت کے دن چھوٹ جائیں گے۔ ہم تو ان کی تقلید کرتے تھے، ہمیں تو تقلید کا حکم دیا گیا تھا۔ اچھا، انہی کی تقلید تمہیں نظر آئی تھی جو تمہارے لیے آسانیاں پیدا کرتے، تمہارے لیے حرام کو حلال کرتے، تمہاری بدکاریوں کے لیے جواز پیدا کرتے۔ بنی اسرائیل کے علماء نے کیا کہا تھا؟ کوئی نہیں سزا وزا تمہارے لیے، اور تھوڑی دیر کی سزا ملے گی، پھر تو تم تو جنت میں جانے کے لیے آئے ہو۔ کہیں کہیں کتنی مماثلت نظر آ جاتی ہے، خدا کی قسم حیران ہوتا ہوں۔ واقعی قرآن کا معجزہ ہے، قرآن نے قیامت تک کے لیے ایک ایک چیز کی منظر کشی کر دی سمجھنے والوں کے لیے۔ اس لیے کہا قرآن پڑھو، قرآن پڑھو۔ ساری آیتیں ایسی نہیں ہیں جس کے لیے مفسر کی ضرورت ہے یا کسی عالم کی، آدھے سے زیادہ قرآن ایسا ہے کہ پڑھو گے سمجھ میں آئے گا۔ او خدا کے بندو، اللہ کی کتابیں آپ کے لیے کس کے لیے ہے؟ انسانوں کے لیے بھیجیے۔ چند احکام کی آیات ہیں نا، 500-600، جن کو سمجھنا ہے۔ ہر کتاب کا یہ ہوتا ہے، معلم چاہیے کہ نہیں چاہیے اس کے لیے، لیکن ایسے تو نہیں ہے کہ کتاب میں کچھ بھی نہیں سمجھ میں آئے گا عالم کے بغیر۔ کیوں نہیں سمجھ میں آئے گا؟ اللہ نے بھیجی آپ کے لیے ہے، تلاوت کرنے کا حکم دیا، ثواب قرار دیا، ترجمے کے ساتھ پڑھو۔ دیکھو کتنی چیزیں خود بخود سمجھ دیا میں آ رہے ہیں جو میں کہہ رہا ہوں۔ یہ ایسے منظر سامنے آئیں گے کانپ جاؤ گے کہ یہی تو راہ ہے جو یہودی اور مسیحی علماء کرتے تھے روحانی، کہ بس چندہ دو، پیسے دو، جرمانہ دو، جاؤ جنت میں، ہمیں فیس دے دو، بس جنت ہو گئی تمہاری۔ جنت بیچا کرتے تھے فیس لے لے کے، مذمت کر رہے قرآن۔ تو مولا فرماتے ہیں کہ اس لیے دونوں ذمہ دار ہیں کہ لوگ بھی ہوشیار تھے، جان کے ان کی پیروی کرتے تھے انہیں علماء کی، کیونکہ وہ علماء ان کے لیے حلال کو حرام، حرام کو حلال کرتے تھے۔ آسانیاں نظر آتی تھی، لوگ، انسان ہمیشہ سے آسان پسند ہے نا، لہذا وہی بھاگتا تھا، ادھر کچھ نہیں کرنا بھائی، ادھر کچھ بھی۔ اسی لیے بنی اسرائیل کا نام لے کے بتا رہا ہوں، لیکن بات ختم نہیں ہوئی۔ اب سنو آگے، معصوم فرماتے ہیں بس بالکل اسی طرح ہماری امت میں بھی ایسے لوگ بھی ہوں گے، ایسے علماء بھی ہوں گے، ایسے لوگ بھی ہوں گے اور ایسے علماء بھی ہوں گے، تو ان کا بھی وہی انجام ہے جو ان کا، کیونکہ یہ بھی فیس لے لے کے جنتیں بیچ رہے ہوں گے۔ ورثے میں مل گئی تھی نا ان کو، تو یہ باٹا کرتے ہیں لوگوں کو فیسیں لے لے کے جنت۔ ہمارے یہاں نہیں ہوتا، الحمدللہ سب کچھ ٹھیک ہے، باہر کی بات کر رہا ہوں۔ صلوات بھیجیے محمد آل محمد پر۔ ہاں ہمارے یہاں تو سب ٹھیک ہے کی خبر ہے، ہمارے یہاں سب اچھا ہے کی خبر ہے، سب اچھا ہے، سب اچھا ہے۔ میں تو کہیں اور کی بات کر رہا ہوں، اس زمانے کی بات کرتا ہوں۔ امام معصوم کیا فرما رہے؟ ہماری امت میں بھی ایسے لوگ ہوں گے، ایسے علماء، اپنی آسانیاں ڈھونڈیں گے، فسق و فجور ظاہر ہوگا پھر بھی ان کے پیچھے چلیں گے، ان کا فسق و فجور، ان کی بدکاریاں، ان کی بدعمالیاں، اللہ کے حکم کی نافرمانیاں سب کے سامنے ہوں گی، پھر بھی لوگ ان کے پیچھے چلیں گے۔ کیوں؟ وہ ان کو آسانیاں فراہم کرے گا، وہ ان کو سہولت دے گا دین میں، یہ جو حرام کام کرتے ہوں گے اس کی تعویل کرے گا۔ کچھ نہیں ہوتا، جا، تیری جنت پکی ہے، میری فیس دے کے جا بس۔ وہاں بھی 80 گز، 120 گز، 200 گز، 400 گز، 1000 گز، 5000 گز والا حساب چل رہا ہے۔ جتنا بڑا پلاٹ چاہیے، 2 لاکھ والا چاہیے، 10 لاکھ والا جنت میں چاہیے، 20 لاکھ والا جنت میں چاہیے، کتنے لاکھ والا چاہیے؟ سلوات بھیجیے محمد آل محمد پر۔ آئیے नहीं खत्म हुई बात। अब बात ने अब जो जुमले पढ़ रहा हूं ये आप सारा साल सुनते हैं। अब जो जुमले पढ़ रहा हूं पहले वाला नहीं पढ़ते थे लोग, मैंने हिम्मत की पढ़ दिया। हवाले मेरे पास है इत्मीनान रखो भाई, ऐसे मैं नहीं पढ़ रहा, ये मेरे साथ सारे हवाले मौजूद हैं। एक सलावत भेजिए इत्मीनान रखे। आज मैं कल की तरह तवील बात नहीं हुआ, मैं मतलब को जल्दी जल्दी पहुंचा रहा हूं आगे मंजिल की तरफ। अब इमाम फरमाते हैं कि ये होंगे तो हमारी उम्मत भी जो है ऐसे लोग और ऐसे उलमा होंगे, इनका भी उन्हीं के साथ शुमार होगा, वो यहूदी उलमा और उनके साथ जो ऐसा करेंगे, अहकाम इलाही को पामाल करेंगे, लोगों की सहूलत और मर्जी के मुताबिक फतवे देंगे। उसके बाद फरमाते हैं ये तो वो है जिनकी तकलीद नहीं करना, ये चाहे फुकहा हो चाहे उलमा हो, इनके पीछे ना जाना। अभी बताता हूं फुकहा की सिफात क्या बताई मासूम ने, दो जगह है ये सिफात, इमाम सादिक अलैहिस्सलाम से सलाम दे दें और ग्यारहवें इमाम से तफसीर मंसूबे तफसीर इमाम हसन अस्करी अलैहिस्सलाम इत्तिजाज तबरसी में भी उसका जिक्र सलावत दे, उसमें ग्यारहवें इमाम से भी, और ग्यारहवें इमाम ने जाहिर है अपने बाबा से, उन्होंने अपने बाबा से तो छठे इमाम तक तो सिलसिला पहुंच रहा है, ये दोनों हवाले मेरे पास हैं। तो छठे इमाम फरमाते हैं फमा कान मिन फकहा, ये सब बताने के बाद कि इनके पीछे ना जाना, इनके पीछे ना जाना, इनके पीछे ना जाना, फकीह भी होंगे बड़े बड़े साम्राज्य नहीं बनाए, 200 साल पहले ना पासपोर्ट होता था ना सरहदें होती थी, जहां मर्जी वैसे चले जाओ, भेज दिया पढ़ने के लिए, क्या हौजे में नहीं आए होंगे, हौजे में भी आए हैं, बड़े बड़े बन गए, बड़े बड़े मकाम पे। लेकिन खुदा का शुक्र है तमाम तर खराबियों के बावजूद शियत का एक इफ्तिखार है, और शियों का भी इफ्तिखार बता रहा हूं, सुनिए, बड़ी तनकीदें सुन ली आपने मेरी जबान से, अब अपनी तारीफ भी सुन लीजिए, एक इफ्तिखार है शियों का पूरी तारीख में, खुद कितने ही बेअमल हो, मेरी तरह कितने गुनाहगार हो, सब कुछ हो, लेकिन कभी भी नाइब इमाम को पहचानने में गलती नहीं करते, गलती नहीं करते। कोई जानबूझ के किसी के पीछे जाता है साम्राज्य एजेंट बन के वो अलग बात, मगर आम शिया पहचानता है कि मेरे इमाम ने फकीह की सिफात बताई है, अगर ये सिफात है तो ठीक है, वरना क्या पता हमारे यहां भी कोई लारन साफ अरबिया बैठे हो, पता नहीं कितने किस्म के, क्यों जब वहां आ सकते हैं या नहीं आ सकते हैं, गुजरे हैं, मसलहत निजाम मसलहत जमान व मकान जबान पे ताले डाल देती है, वरना जानते हैं, अब से नहीं जानते 200 साल से जानते हैं कि साम्राज्य ने किस किस मकाम पे हाथ डालने की कोशिश की, जानता था तशय्यों को कहां से तबाह करना है, लेकिन क्या हुआ आज भी कोशिश की, पिछले 40 साल में भी अपने बनाए हुए मैदान में लाए, लेकिन देखा जब तशय्यों पे वक्त पड़ा जो बनाए हुए थे वो निकल लिए, उनका पता भी नहीं, अब जिंदा है जिंदगी में मर गए, लेकिन जो जिनको इमाम ज़माना की नियाबत हासिल थी वो चाहे खामनाई हो चाहे सीस्तानी हो, अपने ईमान से बताओ बचाया कि नहीं बचाया, मर्जियत ने आगे बढ़ के इराक को बचाया, शाम को बचाया, लुबनान को बचाया, यमन को बचाया, जो साम्राज्य के बनाए हुए फुकहा थे वो हट्टा बट्टा मुंह देखते रह गए, उनके हुक्म पे एक भी नहीं निकला, इनके हुक्म पे लाखों माओ ने अपने बच्चों को मैदान जंग में भेज दिया। लब्बे समझ में आया कि इमाम का बनाया हुआ कौन होता है, साम्राज्य का बनाया हुआ कौन होता है, नाम लेने की जरूरत नहीं, आज भी वो मुजाहिद 4-5 फुकहा मुजाहिद की सूरत में मौजूद है, क्यों है 4-5, अकल के अंधों को इतनी सी बात भी समझ में नहीं आती, ये 4-5 क्यों एक होना चाहिए, तो तू भी तो इतने सारे हैं, तू भी एक ही होता हमारे लिए मुसीबत बन के हर चौक पे बैठा हुआ है, नाम बदला था, बाकी सब काम कर तू तो तेरे जैसे। ये भी अल्लाह का एहसान है हम पर कि अगर एक खुदा ना करे शहीद कर दिया जाए, दरमियान से उठ जाए, है तुम्हारे लिए रहनुमा, है तुम्हारे लिए रहनुमा। गैबत कुबरा से लेकर आज तक कोई जमाना ऐसा नहीं गुजरा जब एक से ज्यादा इमाम के ऐसे नाइब मौजूद ना हो। उनकी पहचान कब होती है? उनकी पहचान जब होती है जब खतरे में आता है दीन, जब खतरे में आते हैं मोमिन, फिर मालूम होता है जब अलग अलग हो जाता है दूध का दूध और पानी का पानी। मिलावटी माल अलग हो जाता है, असली माल अलग हो जाता है। सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। आइए अब आइए, फरमाता है मेरा मौला, फमा काना मिन अल फुकहा, बस कौन है फुकहा में से? चार सिफात सुनिए फिर आगे तफसीली बात करते हैं। तफसीली बात से मुराद है कि घड़ी पे मेरी नजर है। साइनंगे नफ्से ही हाफिजन ले दीन ही मुखालिफन ले हवा हो मुदी अन ले हमरे मौला हो। फुकहा में से उन लोगों को देखना, आप सिफात बता रहे हैं उन लोगों के देखना। फमा काना मिनल फुकहा, फुकहा में से कौन होंगे? इन फुकहा में से वो ज़ालिका, हाँ ये आगे एक बड़ी जबरदस्त बात है, वो ज़ालिका ला यकूनो इल्ला बाज़ल फुकहा इश्यते ला जमीयहुम। पहले तर्जुमा कर दो, इन फुकहा में से चार सिफत देखना। पहली साइनन लिनफ्से ही, 15-16 साल पहले यहाँ पे पढ़ चुका हूँ इसी पे तफसील से, लेकिन अभी 2-4 मिनट में बात आगे बढ़ा देंगे। साइनन ले नफ्से ही हाफिजन ले दीन ही मुखालिफन ले हवा हो मुतीअन ले अमरे मौला। मर्जे की चार सिफात बता दी मासूम ने, ये चार सिफत जहाँ इकट्ठी हो पीछे चल पड़ना, पीछे चल पड़ना। पहली सिफत अपने नफ्स का चौकीदार होगा, क्या मतलब? अपने नफ्स को गुनाहों से बचाता होगा, गुनाहों से बचाता, गुनाह ने सगीरा हो कबीरा हो, क्योंकि लोगों के लिए सिंबल होता है ना, एक अलामत है ना। लिहाजा साइनन लिनफ्से, अपने नफ्स का चौकीदार, चौकीदार इसका सही लफ्जी तर्जुमा ये होता है, अपने नफ्स का चौकीदार। हर वक्त चौकीदार बन के बैठा हुआ है अपने नफ्स पे। कल भी उन्होंने कहा था ना परसों कि नाराज़ करता रहता है नफ्स को, कुचलता रहता है, कुचलता रहता है। दूसरी सिफत हाफिजन लदी नहीं, दुकान थोड़ी लगा के बैठा होगा, मार्केटिंग थोड़ी कर रहा होगा, आदमी थोड़ी छोड़े हुए होंगे माशरे में कि जाओ मार्केटिंग करो, घेर घेर के लाओ, मुकलिद घेर के लाओ, उन्हीं की तो नहीं करनी। अभी तो मैंने बताया मासूम ने क्या फरमाया, ऐसे लोगों की तकलीद नहीं करनी। हाफिजन ले दीन ही, कितनी बड़ी सिफत, यानी दीन का मुहाफिज। जब दीन पर वक्त पड़ेगा कोई साथ दे ना दे, आज जब पूरी दुनिया में इस्लाम और मुसलमानों पर वक्त आया, यह सिफत सामने आई कि नहीं आई? 57 मुल्कों में कोई नहीं बोला हमारे मराजे के सिवा, चाहे वो इराक में बैठा हो, चाहे वो कुम में बैठा हो, सब एक साथ मजलूमों की हिमायत में आवाज बुलंद करके बताया कि तुम हमें मानो या ना मानो, यह हमारी जिम्मेदारी में है कि जहां भी मुसलमानों पे वक्त आएगा हम उसके दिफा के लिए खड़े हो जाएंगे। दीन पर वक्त आएगा हम खड़े होंगे। हाफिज़ लदीन ही दीन की इबादत करेगा, कर रहा है कि नहीं? साम्राज्य ताकतों के मुकाबले में भी कोई अंधा ही है जिसको नहीं नजर आए तो दिल का अंधा होगा, आंखों का ना भी सही, दिल के अंधों को ये सब चीजें नजर नहीं आती। आइए तीसरी जरूरत, मुखालिफन ले हवा हो, अपनी हवाए नफसानी का मुखालिफ होगा। पहले भी तशरीह की है मगर ये बच्चों के लिए कर रहा हूँ, ये दो एक जैसी बातें हो गई ना, पहली और तीसरी। साइनन ले नफ्स, अपने नफ्स का चौकीदार, मुखालिफन ले हवा, अपनी हवाए नफसानी का मुखालिफ, क्या मतलब? बहुत फर्क है, बहुत फर्क है। कभी कभी इंसान परहेजगार बनता है रियाकारी के लिए, समझे, ताकि लोगों में आबिद और जाहिद मशहूर हो जाए, लोग उसके हाथ चूमें, लोग उसके पीछे पीछे चलें, बड़ा मुकद्दस नुमा जिसको हम कहते हैं ना, बड़ा मुकद्दस मआब बन के फिरता है ना। तो साइनन लिनफ्से ही तो है ना, अपने नफ्स को बचा रहा है ना गुनाहों से, लेकिन किस लिए बचा रहा है? हवाए नफसानी की मुखालिफत नहीं कर रहा, अपनी हवाए नफसानी की वजह से, यानी वो नफसानी ख्वाहिश अपनी परस्तिश कराने की, इस साइनन लिनफ्से के पीछे नफसानी ख्वाहिश है, इसलिए मासूम ने शर्त लगाई कि नहीं ये सब कुछ कर रहा हो, نفسانی خواہش کے تحت نہ کر رہا ہو، مخالفاً لہوا، ہوائے نفسانی کا مخالف ہو، مطیعاً لامر مولا، اپنے مولا کا اطاعت گزار، یعنی اپنی مرضی نہ دیکھے۔ اب میں بتاؤں مطیعاً لامر مولا کا مستاق کیسے آپ کو تلاش کر کے بتاؤں، کیا مطلب مطیعاً لامر مولا؟ کہیں کہیں ایسا ہوتا ہے، کبھی کبھی ایسا ہوتا ہے کہ ایک بیان دے دیا ایک مرچے نے، آخون کے آخری قطرے تک، آخری نفس تک کھڑے ہیں، لڑتے رہیں گے، 20 سال لڑنا پڑا تو لڑیں گے، 40 سال لڑنا پڑا تو لڑیں گے۔ جتنا بڑا آدمی ہوتا ہے نا، اس کا اتنا ہی بڑا امتحان ہوتا ہے۔ ایک وقت آیا کہ مصلحت نظام اس میں ہے کہ جنگ بندی، مصلحت نظام، نظام کو بچانا، اپنی جان کی پرواہ کی؟ ایک 90 سال کے بوڑھے کو، 88 سال کے بوڑھے کو اپنی جان کی کیا پرواہ؟ نظام کو بچانا ہے، سسٹم بچانا ہے، جیسے صلح حدیبیہ، جیسے صلح امام حسن مجتبی علیہ الصلوۃ والسلام۔ سمجھ میں آ رہی ہے نا بات میری؟ تو جتنا بڑا منصب امتحان بھی اتنا بڑا، کتنا بڑا امتحان ہے اس مرجع کا جو کہہ رہا ہو کہ آخری سانس تک لڑوں گا، اور مصلحت نظام کہہ رہی ہے، مصلحت زمان و مکان تقاضا کر رہی ہے کہ جنگ بندی قبول کی جائے۔ اب جب وہ اسی زبان سے جنگ بندی قبول کرے گا، کیا عزت رہ گئی اس کی؟ اسی لیے اس نے جملہ کہا تھا کہ اگر میری کوئی آبرو ہے تو میں نے اس کا سودا کر لیا اپنے اللہ کے ساتھ۔ کس کے ساتھ؟ اللہ کے ساتھ۔ میں جانتا ہوں کہ لوگ اب کیا کہیں گے مجھے، لیکن میں نے اللہ سے معاملہ کر لیا اپنی آبرو کا، اپنی عزت کا۔ اور ہم تو اس وقت جوان تھے، ہم تو خیر کبھی اپنے آپ کو نہ سمجھا کچھ نہ ہیں، لیکن اپنے انقلابی ساتھیوں کو دیکھتے تھے کس طرح دھاڑے مار مار کے وہ رو رہے تھے، ہم بھی ان کو دیکھ کے روتے تھے، یہ ہوا کیا؟ جانتے ہیں کہ وہ کیسا نبض پہ ہاتھ رکھنے والا حکیم و دانا تھا وہ مرجع؟ اپنے ان بچوں کو اس نے یاد کیا، وہ کہتا تھا میں جانتا ہوں یہ تقدیر، میں نے ایک بار نہیں، جب سنتا تھا میں روتا تھا، میں جانتا ہوں کہ میرے انقلابی بیٹوں پہ کیا گزر رہی ہے۔ ان کے لیے مر جانا آسان تھا، جنگ بندی قبول کرنا مشکل تھا۔ میں جانتا ہوں کہ میرے انقلابی بیٹوں پہ کیا گزر رہی ہے، مگر اپنے بوڑھے باپ کی طرف دیکھو کہ میں کس طرح سے زہر کے پیالے کو پی رہا ہوں۔ یہ مرجے کی بات بتا رہا ہوں، سمجھ گئے آپ؟ جتنا بڑا منصب ہوتا ہے نا امتحان بھی، مطیعاً لامر مولا، یہ نہیں دیکھا یہ کہاں سے سیکھے گا، لیجیے باپ کی مشکل کو حل کر دو۔ کون ہے عباس سے زیادہ عالم؟ کون ہے عباس سے زیادہ شجاع؟ کون ہے عباس سے زیادہ غیظ و غضب کا مالک؟ جلال و جمال، علی کا جلال بھی ہے، علی کا جمال بھی ہے، سب جمع ہے۔ عباس نے خط کھینچا تھا، کس نے خط کھینچا تھا؟ عباس نے۔ اور کیا فرمایا تھا میرے مولا نے؟ جس کو اپنا سر اپنے جس پر عزیز نہیں، وہ یہ خط عبور کر کے ادھر آ جاؤ۔ کسی کی ہمت ہوئی تھی آنے کی؟ نہیں نا۔ لیکن جب اسی عباس کے شانے پہ اس کے مولا کا ہاتھ آ گیا، حسین کا، عباس خیمے ہٹانے، تو اب کیا کرے گا عباس؟ اپنے مولا سے کہے گا مولا میں نے کھینچ دیا خط، یہ تو نہیں ہو سکتا۔ نہیں، عباس نے بتایا مطیعاً لامر مولا۔ زیارت میں بھی یہی ہے نا، جناب عباس علیہ السلام کی زیارت میں بھی ہے، ایھا العبد الصالح المطیع للہ ولرسولہ ولامیر المومنین والحسن والحسین، مطیع اپنے اللہ کا، اپنے رسول کا، اپنے بابا علی کا، اپنے مولا حسن کا، اپنے مولا حسین کا، مطیع، مطیع۔ اس لیے چوتھی شرط معصوم نے کیا لے، مطیعاً لامر مولا، اپنی مرضی نہیں دیکھے گا، یہ دیکھے گا کہ میرے مولا کی مرضی کیا ہے، میرے مولا کی مرضی۔ پھر فرماتے ہیں ولا یکون الوزالک لا یکون الا بعض الفقهاء الشیعہ، اور معصوم فرماتے ہیں ایسے نہیں ہوں گے، ایسے فقہا نہیں ہوں گے، مگر یہ کہ تھوڑے سے بعض الفقهاء الشیعہ، شیعوں کے بعض فقہا ایسے ہوں گے، ہر زمانے میں ایسے ہوں گے جیسے میں بتا رہا ہوں، لا جمیعہم، ان میں بھی سب کے سب ایسے، یعنی شیعوں میں بھی سب کے سب ایسے نہیں ہوں گے، لیکن بعض ہوں گے ایسے فقہا۔ مطیعاً لامر مولا، اپنے مولا کو رضا راضی رکھنے کی خاطر یہ سارے کام انجام دیں گے۔ اب سمجھ میں آ گیا؟ فقہا یعنی کون، فقیہ یعنی کون، جس کی طرف ہر معصوم رجوع کروا رہا ہے۔ میں نے سلسلہ تو اب کل سے شروع ہوگا، زندگی رہی تو ناموں کا، کہ کس کس نے، مولا نے کس کس کو کہاں بھیجا، ہر امام نے کہاں بھیجا، جہاں تک ہو سکے گا، ان جو مجلس ہماری باقی بچی 6-7 جو بھی ہیں، جتنی بھی ہیں، ان میں کوشش یہی ہوگی۔ لیکن سمجھ میں آ گیا، بالکل عقلی مسئلہ ہے، ہر زمانے میں سامراج کاٹنے کی کوشش کرے گا طاقت کے سرچشمے سے۔ جانتے ہیں کہ ایک وہ آگئے مرزا حسن شیرازی 1888 کا فتویٰ حرمت تمباکو کا، تمباکو کے حرام کرنے کا ہوتا، کئی بار اس پہ پڑا ہے، ہلا کے رکھ دیا تھا برطانوی سامراج کو۔ آج بھی سامراج کس سے ہلا ہوا ہے، کس سے شکست ہے؟ خدا کے بندو، بجائے اس کے کہ فخر کرو کہ تمہارے علماء سے کانپتا ہے، اور کسی علماء سے نہیں کانپتا، وہ سامراجی طاقت ہے، ان کو پتا ہے یہ جو کہہ رہے ہیں وہ کرتے ہیں۔ وہ نہیں ہے وہ پیٹرول والے مولوی، صلوات بھیجیے محمد علی محمد پر۔ بھائی پیٹرول والے سے مراد تیل والے، یہ جتنے بھی ہیں ہمارے سب کا تیل ہے نا، ماشاءاللہ تیل کی دولتیں ہیں سب کے پاس۔ صلوات بھیجیے محمد علی محمد پر۔ سمجھ میں آیا، یہ معصوم بتا رہا ہے صفات۔ ابھی بہت سارے نام تھے لیکن میں نے بات کو یہاں ختم کر دیا، آج اتنا ہی رکھا آپ کے لیے۔ وہ کہا کہ پہچان بتا دینا، ہوں گے سب علماء تمہارے سامنے ہوں گے، یہ بہانہ نہیں چلے گا کہ جی اب تو علماء کے پیچھے تو تھے، ہم کیا کرتے، ہمیں کیا پتا کیوں دونوں قسم کے نہیں نظر آ رہے تھے تمہیں، ہر زمانے میں تھا، کوئی تمہارے زمانے میں عجیب تو نہیں ہوا، ہر نبی کے دور میں، ہر رسول کے دور میں، ہر پیغمبر کے دور میں، اماموں کے دور میں، سب کے دور میں یہی ہوا، آپ کے زمانے میں ہوا کیا کہ بھائی یہ جناب یہ کس کے پیچھے جائیں، ادھر جائیں کہ ادھر جائیں؟ ائمہ طاہرین کے دور میں ہوا، ابھی بتا دوں گا چھٹے امام کے بعد کیا ہوا تھا، کل ہی بتا دیں گے انشاءاللہ، زندگی رہی کیسے سرگردار ہو گئے تھے شیعہ، کہاں رہے، فرقے بن گئے تھے، ساتویں امام کے زمانے میں چھٹے امام نے پردہ فرمایا تھا، فرقے بن گئے تھے، چھ سات فرقے بن گئے تھے، کہاں ہیں آپ، کس دنیا میں آسمان آج ہوا، اماموں کے سامنے ہوا یہ سب، لیکن نہیں، تشیع کی اپنی طاقت ہے، جس کو گمراہی جس کے نصیب میں لکھے وہ دفع ہوگا، نکل جائے گا، اس کا نام الگ ہوگا، اور اتفاق سے ان کے نام پڑ جاتے ہیں، اسی نام سے مشہور، علی کا شیعہ، یہ نام اللہ نے دیا، یہ نام رسول نے دیا، اور قیامت تک جو شیعہ ہے وہ شیعہ ہی رہے گا، اس کا کوئی نیا نام نہیں آئے گا، ورنہ ہر ایک کے ساتھ لاحقے لگتے ہیں نا، فلانا ہو گیا فلاں والا، فلاں ہو گیا فلاں، شیعہ نہیں، شیعہ اسنا شریف شیعہ ہے، الحمدللہ، ایک ہی تعارف ہے، قیامت تک یہی تعارف رہے گا، جس نے تشیع میں دراڑیں ڈالنے کی کوشش کی وہ علیحدہ ہو گیا، وہ نکل گیا، اس کا نام پڑ گیا، اس کا جدا نام پڑ گیا، شیعت پہ کوئی اثر نہیں پڑتا، شیعت عراق میں زندہ ہے، لبنان میں زندہ ہے، شام میں زندہ ہے، یمن میں زندہ ہے، جہاں جہاں یہ اثنا عشری بارہ اماموں کا پیروکار، بارہ اماموں کا پیروکار، جس کے کلمے کی ترتیب یہ ہے، لا الہ الا اللہ محمد رسول اللہ علی ولی اللہ، جس کی ترتیب یہ ہے، وہ جانتا ہے کہ پہلے اللہ ہے، پھر محمد ہے، کائنات میں علی سب کا مولا ہے، مگر رسول کے بعد۔ بس سلامت رہا، ختم کر دیا میں نے بیان کو، میں نے عرض کیا تھا آپ سے، پہلے وعدہ کر لیا تھا کہ کل کی طرح طولانی مجلس نہیں ہونے دوں گا، کوشش کی کہ ایک مقام تک پہنچ جائے، مطلب انشاءاللہ یہیں سے کل بات کو آگے بڑھائیں گے، اطمینان رکھ، جتنی استطاعت ہے نا اس میں، اللہ نے اس گناہگار کو جتنی توفیق دی ہے گفتگو کرنے کی، وہ ساری آپ کے لیے استعمال کر رہا ہوں، اس لیے استعمال کر رہا ہوں کہ بہت گناہگار ہوں، شاید ان بچوں میں سے کچھ بچوں کی، جوانوں کی بات سمجھ میں آ جائے گی نا، میری بخشش کا سامان ہو جائے گا۔ علی کے شیعوں، حسین کے عزاداروں، بہت بڑی مصیبتیں اس وقت تشیعوں پر ہیں، مصائب کا شکار ہے تشیعوں، تشیعوں پہ ہر طرف سے حملہ ہے، یہ کوئی مذاق نہیں ہے، جو علماء اور بزرگ علماء اور فقہا کہتے ہیں کہ آج بھی حسین کا استغاثہ گونج رہا ہے، حل من ناصرین ینصرنا، حل من مغیث یغیثنا، ہے کوئی میری مدد کرنے والا، کون ہے حسین، کبھی سوچا؟ عزاداروں یاد رکھنا، حسین اپنی مدد کے لیے نہیں پکارا کہ میری مدد کو آؤ، حسین سمبل ہے، علامت ہے دین کی، बिना ला इला है, दीन है, मैं नहीं कह रहा, पूरी दुनिया कहती है। दीन हुसैन है, दीन को पना देने वाला हुसैन है, बिना ला इला इल्लल्लाह हुसैन है। तो हुसैन यानी दीन पुकार रहा है, कोई मदद करने वाला है, कोई इस्तगासे को पहुंचने वाला। हर तरफ से यलगार है तशय्यो पे, इस्लाम हकीकी पे हर तरफ से यलगार है। खुदा के बंदो, जो तुम्हारी सफों में दरारें डालने की कोशिश कर रहे, पहचानो उनको, दूर रहो उनसे, अपने बच्चों को अपनी नस्लों को दूर रखो उनसे। कुछ नहीं होगा जो हिस्सा नहीं मिलाएगा, अपना हिस्सा नहीं डालेगा, इसमें हिस्सा नहीं लेगा, बल्कि वो अपना नुकसान करेगा। यानी इन हालात को सुधारने में जो अपना हिस्सा नहीं लेगा, और जो अपना हिस्सा लेगा हालात को बिगाड़ने में, तो वो भी अपना नुकसान। वो जानता है कि उसे जानता है, मगर ये समझता है कि हाँ अभी जब देखी जाएगी, जब होगी, जब देखी जाएगी, ये भी कुछ नहीं। अजीजों, बड़ी कुर्बानियाँ दी हैं ज़ैनब ने, दीन को बचाने के लिए गवारा किया। क्या गवारा किया? करबला से कूफा और कूफे से शाम तक बेचादरी का सफर गवारा किया। ये इतना आसान मामला नहीं है जितना लोग समझ लेते हैं। हुसैन की, ज़ैनब की बेचादरी को, अल्लाह के बंदो, जनाबे जहरा के बड़े मसाइब हैं, है ना? इससे बड़ी मुसीबत क्या होगी कि रसूल की बेटी को दरबार में बुला लिया जाए, मस्जिद नबी में बुला लिया जाए। लेकिन बताओ, चादर तो थी ना, रसूल की बेटी पर्दे में गई और दरमियान में भी पर्दा हाई था। उसी फातिमा जहरा की बेटी है ज़ैनब। मेरा दिल कहता है, और रिवायतें भी कुछ इसी तरफ इशारा करती हैं, कि जब हुसैन ने मदीना छोड़ा था, माँ ने मजार छोड़ दिया। ये दुखियारी माँ अपने बच्चों के पीछे पीछे जा रही थी। मुझे बताइए, इतना आसान है ज़ैनब के सर से चादर का छिन जाना? क्यों अब्बास का सर हैवान की गर्दन में लटका रहता था? इसीलिए ना, कि अगर नेजे पर बुलंद हुआ, कहीं ज़ैनब और में कुलसुम के खुले सर पे निगाना पड़ जाए। उस ज़ैनब को बाजारों में लाया गया। वो कहते हैं ना कि तौक इतना वजनी था, जो सईद सज्जाद के गले में डाला गया था, कि उसके वजन से आपकी गर्दन झुकी रहती थी। ओ खुदा के बंदो, तौक कितना ही वजनी क्यों ना हो, मासूम की गर्दन को खम नहीं दे सकता, झुका नहीं सकता सर को। इसकी वजह तो सिर्फ ये है कि सर उठाए तो कैसे उठाए, मां कैसे उठाए? या बाबा के सर पे निगाह पड़ती है नोके सिना पे, या माँ बहनों फुफियों के खुले सरों पे? दो मुसीबतें हैं जिन पर मेरा बीमार इमाम सारी उम्र बाकी रोता ही रहा, खून के आंसू रोता रहा 35-36 साल। सईद सज्जाद, दो ही तो गम है, एक जब कोई पूछता था सबसे ज्यादा मुसीबत कहाँ पड़ी, तो मेरा मजलूम इमाम तीन बार कहता था अश्याम अश्याम अश्याम, और जब सवाल करने वाला कहता था मौला सब करबला में शहीद हुए, शाम में तो ऐसा कोई वाकया नहीं हुआ, तो मौला फरमाते तूने इंसाफ से काम नहीं लिया, मर जाना कत्ल हो जाना हमारे लिए नंगोआर का बाइस न था, हमारे नंगोआर के लिए तो इतना ही काफी था कि हमारे सामने हमारी माओ बहनों को सर बरहना शाम के बाजार में लाया गया, और इस तरह लाया गया जैसे जंजबार के गुलामों को बेचने के लिए लाया जाता। दूसरा काम मैं दो तीन जुमले सुन ले जाए। जब पानी देखते थे, वुजू का पानी भी देखते थे, तो बाबा की प्यास याद आती थी। कभी आपने गौर किया कि आप भी जब पानी पीते हैं तो या हुसैन कहते हैं, ऐसे ही है ना, हुसैन की प्यास, हुसैन की प्यास, हुसैन की प्यास। ये सैयद सज्जाद बताकर गए कि अगर करबला में कोई सबसे ज्यादा प्यासा था तो मेरा बाबा हुसैन। जानते ना कसाब कपड़ा डाल लिया करते थे ना गोश्त में, कहीं अगर निगाह ना पड़ जाए, क्यों? जानते थे कि अगर निगाह पड़ गई तो सीधे सज्जाद काबू में नहीं रहेंगे, हालत गैर हो जाएगी। पूछते थे ना कि क्यों ऐसा बता बता इतना कि जब तू हैवान को ज़िबा कर रहा था तूने इसको पानी पिलाया था। कहता था फर्जंद रसूल मुसलमान हूँ कैसे होगा हैवान को ज़िबा करो पानी भी ना पिला। मेरा इमाम कहता था हाय मेरा मजलूम बाबा हुसैन कोई मुसलमान ना था। आइए हुसैन की प्यास के बस दो मंजर आपको दिखा के मैंने मजलिस को ख़त्म किया। याद है एक मौके पे अली अकबर वापस आए थे मैदान जंग से आए थे ना हमला पसपा करके, और आने के बाद अपने बाबा से इतना कहा था बाबा प्यास मारे डालती हैं थोड़ा सा पानी मिल जाता भी जंग के नक्शे को पलट कर रख देते। मेरे मौला ने क्या फरमाया था बेटा अली अकबर पानी का बंदोबस्त तो नहीं कर सकता ऐसा कर अपनी जबान मेरे मुंह में दे दे। अली अकबर ने अपनी जबान बाबा के मुंह में दी घबरा के वापस निकाली और फरमाते हैं अली अकबर बाबा आपकी जबान तो मेरी जबान से भी ज्यादा खुश है। अजादारो इंसाफ से बताओ हुसैन ने तो अभी जंग ही नहीं की अभी अली अकबर तो जंग करके आ रहे हैं हुसैन ने कहां जंग की। लेकिन अली अकबर की जबान ने बताया कि हुसैन कितना प्यासा है कुछ नहीं मालूम क्योंकि हुसैन जानते थे कि पानी नहीं मिलेगा कब से हुसैन ने पानी पीना छोड़ा होगा मुझे कुछ नहीं। और आइए असगर के बाद सबसे प्यासा कौन था करबला में सकीना। हर जाने वाले से पानी मांगती थी ना अब सकीना की जबानी सुनिए हुसैन की प्यास। जुलजला जैन ढलकी हुई तीरों से छलनी वापस आया है दरे खेमा पे फरियाद बुलंद कर रहा है सर पटकता है जमीन पे कभी आसमान की तरफ निगाह करके फरियाद करता है। जुलजला की फरियादें सुनी खेमों से बीबियां निकली जुलजला को अपने हलके में लिया वाह हुसैना वाह हुसैना मातम शुरू हुआ छोटी सी बच्ची सकीना आगे बढ़ी जुलजला के गले में बाहें डाली अपना मुंह जुलजला के मुंह पे रख के कहती है बाबा के जुलजला बस इतना बता दे जब शिवर का खंजर मेरे बाबा के सूखे गले पर चल रहा था किसी मलून ने मेरे बाबा के गले में दो बूंद पानी भी टपका। अला लानतुल्लाह अलल कौम अज़्ज़ालिमीन वसयालमु लज़ीना ज़लमु ایام انقلب ينقلبون بار لہا بحق محمد و آل محمد ہمارے اس قلیل عمل کو قبول فرما لے اپنی حاجات اپنے امام زمانہ کے توسل سے تیری بارگاہ میں پیش کر دے دنیا میں جہاں کہیں بھی مومنین آباد ہیں ان کے جان و مال عزت و آبرو کی حفاظت فرما عزاداران حسین کو اپنے زمان میں رکھ جو مومنین عزادار ہونے کے جرم میں شہید کر دیے گئے انہیں شہداء کربلا کے ساتھ محشور فرما جو اسیر ہیں لاپتہ ہیں بحق اسیران کربلا خیر سے جلد از جلد ان کے گھروں تک واپس پہنچا دے بار الہ دنیا میں جہاں کہیں بھی مومنین باطل قوتوں سے برسر پیکار ہیں مومنین کو فتح و نصرت عطا فرما دشمنان اسلام کو شکست فاش سے دوچار کر دے ہم اس قابل نہیں اس قابل بنا دے جب تیری آخری حجت کا ظہور ہوا ہم اس کے ادنا سے سپاہیوں میں شامل تعجیل فرما ظہور امام زمانہ میں آپ سے درخواست کروں گا اپنے تمام مرحومین تمام شہدائے ملت کے سارے ثواب کے لیے سورہ فاتحہ پڑھ کر بخش دیجیے گا بسم اللہ